वारिस के हक में वसीयत हो सकती है?
वारिस
एक हदीस के मुताबिक नहीं हो सकती, या एक खास हद से ज्यादा किसी के हक में भी नहीं हो सकती। क्या कुल तरके को किसी एक के हक में वसीयत किया जा सकता है?
फिर तवज्जो दिलाऊंगा कि मेरे यहां चीजों को समझने का क्या तरीका है
जी।
वो अज्जा से नहीं उठाई जाती, उसूल से चलेंगे।
ठीक।
तो मैं इस पर भी बहस नहीं करता कि ला वसीयत अल वारिस की हदीस की कोई सनद नहीं है। मैं इस पर भी बहस नहीं करता कि इस किसी मुहद्दिस ने कबूल किया या नहीं कबूल किया, ये मौजूद है, लोग इसको बयान करते हैं। मैं अपने उसूल के मुताबिक पहले कुरान के पास जाऊंगा, इसलिए कि कुरान मजीद इस मौजू को ज़ेर बहस ले आया है। तो कुरान मजीद से जो मैं समझा हूँ वो ये है कि आपका हक के वसीयत मौजूद है, आप हक हासिल है कि आप किसी के हक में वसीयत करें, लेकिन इस वसीयत की बुनियाद क्या होगी? इस वसीयत की बुनियाद अगर रिश्तेदारी है, यानी आप इसलिए वसीयत कर रहे हैं कि ये आपका बेटा है, इसलिए वसीयत कर रहे हैं कि ये आपकी बेटी है, इसलिए वसीयत कर रहे हैं कि ये आपका वालिद साहब है, तो मेरे नज़दीक ये वसीयत आप नहीं कर सकते। क्यों नहीं कर सकते? इसलिए कि इसके मुकाबले में अल्लाह ने अपनी वसीयत पेश कर दी। ये बिल्कुल ऐसे ही है कि जैसे मैं आपसे ये कहूँ कि भाई आपको हक है ये काम कर लें, लेकिन एक बुजुर्ग की हैसियत से मैं आपसे ये कह रहा हूँ कि मेरे नज़दीक आपको ये काम ऐसे करना चाहिए। तो ये तो एक बुजुर्ग का मामला है, वहाँ परवरदिगार आलम ये कह रहा है कि यूसीकुम अल्लाह फी औलादिकुम, अल्लाह तुम्हें तुम्हारी औलाद के बारे में, इनके बारे में। फिर वजह बता रहा है कि मैंने ये तुम्हारी रहनुमाई इसलिए की है और वसीयत इसलिए मैंने अपने हाथ में ले ली है इनके बारे में।
जी जी।
क्यों ले ली है? इसलिए कि तुम नहीं जानते थे कि इनमें से कौन अकरब नफन है। तो बुनियाद बताई, अपनी वसीयत को वसीयत करार दिया। अब इसके मुकाबले में मैं इस रिश्तेदारी की ताल्लुक की बुनियाद पर वसीयत नहीं करूंगा। मेरे नज़दीक रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम यही बात फरमाई थी और ये बिल्कुल ठीक थी। यानी इससे कतई नजर कि हदीस की नौयत क्या है, जब मैंने उसूल की रोशनी में उसको देखा है तो वो बिल्कुल ठीक है। अच्छा, अब रह गई ये बात कि मैं किसी रिश्तेदारी की बुनियाद पर वसीयत नहीं कर रहा। मेरा एक बेटा है, उसकी तालीम अभी मुकम्मल होने वाली है, मेरी एक बेटी है खुदा न खास्ता मुतल्लका हो गई है, बेवा हो गई है, मेरा कोई बच्चा है माजूर है, वो अपना काम नहीं कर सकता, किसी ने मेरी गैर मामूली खिदमत की है, तो मेरे नज़दीक ऐसी तमाम मामलात में वसीयत हो सकती है और इसके ऊपर कोई कदगन नहीं है। जितनी आपकी ज़रूरत है उसके मुताबिक वसीयत करें। तो वारिसों के हक में वसीयत हो भी सकती है, नहीं भी हो सकती। बरबिनाए रिश्तेदारी नहीं हो सकती क्योंकि वो खुदा की वसीयत मौजूद है। बरबिनाए खिदमत, बरबिनाए जरूरत हो सकती है, इसलिए कि उसका फैसला ही आपको करना है। तो ये मेरा मौका है इस मामले में।
जो वारिस है उसके हक में अगर वसीयत करनी है, जिसने किसी ने खिदमत की है या वो मौजूर है, तो उसी वक्त बंदा उसको क्यों नहीं दे देता?
यानी अपनी जिंदगी में ही क्यों ना दे दे?
हाँ जी, उसको दे दे
जिंदगी में ही ना दे। ठीक है,
इस पर कोई कदगन नहीं है, दे दे, किसी ने नहीं रोका। जिंदगी के मामलात तो जेरे बहस ही नहीं है। मैं अपना सारा माल उठाऊं आपको दे दूं, अल्लाह ताला ने कोई पाबंदी नहीं लगाई इसके ऊपर। ये उसूली बात कही है। अब ये देखिए, वहां फिर वही मेरे तर्ज फिक्र को अगर आप समझना चाहें, मुझे हर हाल में अदल का हुक्म दिया गया है, हर हाल में इंसाफ की बात कही गई है। तो अगरचे कोई कदगन नहीं लगाई गई, इस जगह ये नहीं कहा गया कि तुम जिंदगी में ये तसरुफात करोगे तो उस पर ये कदगन है, लेकिन ये कदगन वहां भी लगी हुई है। तो मैं जब भी कोई काम करता हूं, मैं अपने बच्चों को कुछ देता हूं, मैं किसी की फीस अदा करता हूं, मैं किसी अपनी बेटी को कोई चीज देता हूं, दुनिया में जिंदगी में, अभी मरना जेरे बहस नहीं है, तो मुझे हक हासिल है। मेरे तसर्रुफात पर कोई कदगन नहीं लगाई गई सवाए उस उसूली बात के कि मुझे इंसाफ से काम लेना चाहिए। वो बेइंसाफी मैं पड़ोसी के साथ करूंगा तब भी जेरे बहस, वो मैं अपने किसी बच्चे के साथ करूंगा तब भी जेरे बहस। तो वहां मुझे इंसाफ के साथ मामलात करने हैं। बीवी को भी देना है, दे दूं। बहुत से लोग हैं वो सारी अपनी जायदाद बीवी के नाम कर देते हैं, उनको सिर्फ ये तवज्जो दिलाई जा सकती है कि भाई किसी के साथ ज्यादती ना कीजिए, लेकिन अगर उनकी कोई मसलियत है उन्होंने दे दी तो दे दे, अल्लाह ताला ने पाबंद नहीं किया। अगर आप छोड़ रहे हैं, कुरान मजीद वहां जेर बहस है कि अगर आपने जिंदगी में नहीं दी, आपको हक था दे देते, नहीं दी और बाद में छोड़ रहे हैं, तो अब कानून क्या है? वो उसमें जेर बहस।
वो किसी के नाम पे सारी अपनी, एक बेटे के नाम पे सारी या एक बेटी के नाम पे सारी जायदाद लगा सकते हैं, कोई
ये कोई कानूनी रुकावट नहीं है, सवाए इसके कि क्या आप बेइंसाफी कर रहे हैं। तो बेइंसाफी का हर अमल, खा वो आप अपने किसी मुलाजिम के साथ करेंगे, उसके लिए भी आप मसूल हैं अल्लाह ताला के। यानी एक होती है कानूनी पाबंदी जहां अल्लाह ताला रोक देते हैं एक काम करने में, अब ये यही फर्क है। प्रिंसिपल्स और तरह से बयान होते हैं, इतलाक हमेशा छोड़ भी दिया जाता है, कर भी दिया जाता है। यानी इतलाक क्या है कि भाई दुनिया में मुझे बेटे को देना है, बेटी को देना है। अब देखिए इसमें कितने मामलात पेश आते हैं। आपके हालात एक जमाने में कुछ थे, आपने बेटी की शादी की तो हो सकता है कि चार आदमियों को खाना पीना खिला सके हूं। आपके हालात बहुत बेहतर हो गए, آپ نے بہت اچھے طریقے سے
بیٹی کو بیسیوں قسم کا ہو سکتا ہے.
آپ کا بچہ جو تھا وہ گورنمنٹ اسکول میں 2 روپے کی فیس دے کے پڑھتا تھا, آپ کے حالات اچھے ہو گئے, آپ نے آکسفرڈ کیمبرج میں تعلیم دلا دی. اگر ان تمام معاملات کے بارے میں کوئی فارمولا بنایا جاتا تو کیسی مشکلات پیدا ہو جاتی. تو زندگی میں میرے تصرفات کے لیے پرنسپل موجود ہے کہ آپ عدل سے کام لیں, انصاف سے کام لیں, کسی کے ساتھ زیادتی نہ کریں, قائم بالقسط ہو کر رہیں, وہ چیز تو موجود رہے گی. چنانچہ آپ جب یہ کریں گے, اور دیکھیے رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے جب ایسے معاملات آئے تو آپ نے فوراً کہا کہ کیا تم اپنے بچوں کو اس طرح چھوڑ کے جانا چاہتے ہو؟ اللہ کی راہ میں دینے کے بارے میں بھی یہ کہا, ایسے چھوڑ کے جانا چاہتے ہو یعنی یہ محتاج ہو جائیں بعد میں.
اصل میں
ہمیں یہ بتایا گیا کہ زندگی میں جہاں آپ کو اختیار دیا گیا ہے وہاں انصاف سے کام لیں, کیونکہ وہاں آپ نے فیصلہ کرنا ہے. لیکن جب آپ دنیا سے رخصت ہو کے کچھ چھوڑ رہے ہیں تو پھر اس میں 2 درجے بنا دیے کہ آپ کو حق وصیت بھی ہے, آپ کر لیجیے, اس پر کوئی پابندی نہیں لگائی گئی. ایک پابندی خود بخود لگ گئی جب اللہ تعالیٰ نے آگے ایک بات بیان کی. یہ وہ چیز ہے جس میں آدمی کو تھوڑا سا اوپر اٹھ کے اعلیٰ درجے کی چیزوں کو فہم کے درجے میں سمجھنے کی کوشش کرنی چاہیے. ہر چیز ہر جگہ ایک نوٹ کی صورت میں لکھی ہوئی نہیں ہوتی.
لیکن آپ جہاں پر یہ بتاتے ہیں کہ انصاف, اللہ تعالیٰ نے پرنسپل دے دیا کہ انصاف سے کام لو, تو یہ بذات خود یہ پرنسپل انصاف کا یہ بڑا ریلیٹو سا ہے. آپ کی نظر میں انصاف کچھ اور ہوگا, مجھے وہ انصاف کچھ اور نظر آ رہا ہوگا, تو یہ تو ریلیٹو ہے, کوئی ایبسلوٹ تو نہیں بنانا.
یہ آپ کا اعتراض تب صحیح ہوتا اگر آپ کے انصاف کا فیصلہ میں نے کرنا ہے, یعنی مجھے تو نہیں کرنا.
صحیح ہے,
آپ نے کرنا ہے, تو اس وجہ سے یہاں آپ ہی نے جو فیصلہ کرنا ہے اسی کے لیے آپ خدا کے سامنے جواب دیں. فیصلہ آپ کا ہے, آپ کے ضمیر کو مطمئن ہونا چاہیے کہ آپ بے انصافی نہیں کر رہے, کیونکہ جو آپ کو اصول بتائے گئے وہ کیا ہیں, ان اللہ یامر بالعدل والاحسان وایتاء ذی القربیٰ. اللہ تم کو 3 باتیں ہدایت فرماتا ہے, تم کو ہر حال میں زندگی میں عدل سے کام لینا ہے, احسان سے کام لینا ہے, ایتاء ذی القربیٰ اپنے رشتہ داروں اور عزیزوں کا حق اپنے مال میں ماننا ہے.
ٹھیک,
یہ 3 باتیں بتا دی گئی.
بالکل ٹھیک,
اب ان کو آپ نے روبہ عمل کرنا ہے, اطلاق کرنا ہے. اطلاق آپ کریں گے, اللہ تعالیٰ جب کسی چیز کو اصول کے طور پر بیان کر دیتے ہیں تو وہ ہر جگہ موجود ہوگی.
باپ کے ناطے نماز کے لیے بالجبر اپنی اولاد کو کہا جا سکتا ہے, اسی طریقے سے اپنی جائیداد سے اس کو بے دخل کر کے کسی ایک بیٹے کے نام پہ کروا دینا, ان دونوں احکام کو تھوڑا.
آپ جب کسی اللہ تعالیٰ کے بنائے ہوئے وارث کو محروم کریں گے تو آپ کو اسی اصول پر اپنا ڈکلریشن دینا ہوگا. میرے نزدیک جو اصول قرآن نے بیان کر دیا, اقرب النفن, آپ کو بتانا ہوگا کہ محرومی کا باعث کیا ہے. یہ سادہ معاملہ نہیں ہے, اللہ تعالیٰ نے کچھ لوگوں کو حقدار قرار دے دیا ہے. اب آپ نے اگر ان کے ہوتے ہوئے کوئی وصیت کرنی ہے تو وجہ بتانی پڑے گی, محروم کرنا ہے تو وجہ بتانی پڑے گی, اور وہ سبب جو ہے وہ اسی اصول پر بتانا پڑے گا, کیونکہ اب دینے کا عمل بھی اقرب النفن کی بنیاد پر ہونا ہے اور محرومی کا عمل بھی اسی کی بنیاد پر ہونا ہے. چنانچہ اسی کو اطلاق کرتے ہوئے یہ بتایا گیا کہ اگر کوئی بیٹا باپ کو قتل کر دیتا ہے تو محروم کر دیا جائے گا, اس لیے کہ اس نے
اپنا حق کھو دیا.
اقرب النفن تو ایک طرف رہا, وہ حق ہی کھو دیا.
تو
ایسا ہی کوئی حادثہ کسی اور کے ساتھ بھی ہو سکتا ہے. تو میں اس کا قائل ہوں کہ جو حکم کی علت ہے اس کے اندر اگر اس طرح کا اضمحلال واقع ہو گیا ہے, اس کو ایک اور جگہ سے دیکھیے. یعنی جب اللہ تعالیٰ کی طرف سے اس کے پیغمبر نے حجت تمام کر دی, عرصہ امتحان ختم ہو گیا, جزا و سزا کا فیصلہ ہونے لگا, تو اس سے پہلے تعلقات توڑنے کے لیے کہہ دیا گیا. ترک موالات اسی کو کہتے ہیں قرآن مجید میں, کہ اب تعلقات ختم ہو جائیں گے کیونکہ اب عذاب کا فیصلہ ہونے والا ہے. وہ تعلقات جو بہت اپنے اندر تقدس رکھتے ہیں, ماں کا, بیوی کا, سب کا تعلق, ان کے ختم کرنے کے لیے کہہ دیا گیا کہ اب خدا کا عذاب آنے والا ہے. اس موقع کے اوپر رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کا ایک اور اطلاق کیا, اور وہ یہ کہ اب کسی کافر اور کسی مسلمان کے درمیان میراث کا معاملہ نہیں ہوگا, درا حالے کہ وہ باپ ہے, درا حالے کہ وہ بیٹا ہے, درا حالے کہ وہ بیوی, اسی اصول کا اطلاق کیا. تو اطلاق کیسے ہوتا ہے اب اس کو بھی سمجھ لیں. اللہ تعالیٰ نے ایک سزا بیان کی ایک مقام کے اوپر, دوسری جگہ پر یہ کہا کہ یہ جو لونڈیاں ہیں ان کو سزا نہیں دی جائے گی. یہ نہیں بتایا کیوں نہیں دی جائے گی, آپ کو سمجھنا ہے کیوں نہیں دی جائے گی. تو میں نے سمجھ کے یہ بتایا کہ جس وقت کوئی بھی سزا بیان کی جاتی ہے تو وہ انتہائی سزا ہوتی ہے جب ایک بیان کریں گے, ورنہ آپ کو سزا ایسے بیان کرنی چاہیے کہ انتہائی سزا یہ ہے, کم تر سزا یہ ہے, کیونکہ جرم اور مجرم کے حالات یہ کبھی ایک سطح پر ہوتے ہی نہیں,
نہیں ہوتے.
تو اس لیے جو سزا اللہ نے بیان کیا اگر کسی موقع کے اوپر جرم کی نوعیت اور مجرم کے حالات رعایت کا تقاضا کرتے ہیں, تو قرآن مجید نے اس کا اطلاق کر کے دکھا دی. اب اس اطلاق کو کرتے وقت قرآن مجید نے آپ کے تدبر پر چھوڑا ہے. مزید عرض کر دوں, قرآن مجید نے اس کی تعلیم دی ہے بہت سی جگہوں پر، مثال دے کے تعلیم دی ہے کہ میں نے کسی اندھے اور بہرے کے ساتھ معاملہ نہیں کیا، میں اصول بیان کرتا ہوں، اطلاق تم پر چھوڑ دیتا ہوں، میں ایک حکم دیتا ہوں، اس حکم کے اندر کسی چیز کی طرف توجہ دلاتا ہوں، اس کے اطلاق کے باقی معاملات تمہارے تدبر کے لیے چھوڑ دیتا ہوں۔ میراث میں خود اس کی نہایت عمدہ مثال موجود ہے، یعنی یہ کہا کہ اگر اولاد نہیں ہے اور بہن بھائی ہیں تو حصے کی نوعیت یہ ہوگی، یعنی والدین کے حصے میں فرق کر دیا، لیکن یہ نہیں بتایا کہ بہن بھائیوں کا حصہ کیا ہوگا۔ اگر تدبر کی نگاہ سے دیکھا جائے تو وہی ہونا چاہیے جو کہ اولاد کا تھا۔ لوگ پوچھتے رہے پوچھتے رہے، آخر میں جا کے جواب دیا اس کا۔ تو قرآن مجید روبوٹ لوگوں کے ساتھ خطاب نہیں کر رہا، کمال طریقے سے کہیں پرنسپل بیان کرتا ہے، اطلاق میں اس کا حوالہ نہیں دیتا، کہیں ایک چیز کے بارے میں ایک اصولی ہدایت دیتا ہے، اس کے بعد باقی چیزوں کو چھوڑ دیتا ہے، کہیں پرنسپل بیان کر کے اس کی فقہ بیان نہیں کرتا، آپ کے لیے چھوڑ دیتا ہے۔ اس سے زندہ انسان خدا کے علم کے ساتھ متعلق ہوتے ہیں۔